नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
संघीय संसदले आजदेखि काम थाल्यो, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट अन्तरिम कार्यविधि पारित।
प्रतिनिधि सभाको अन्तरिम कार्यविधि 2074 सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
सार्क सम्मेलन हुने वातावरण बनाउन नेपाललाई पाकिस्तानको आग्रह। दुई दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्रीलाई गार्ड अफ अनर प्रदान।
प्रकाशमान सिंहलाई हराउँदै शेरबहादुर देउबा कांग्रेस संसदीय दलको नेता निर्वाचित, विजय कुमार गच्छेदार उपनेता मनोनित।
दक्षिण कोरियाली प्रतिनिधिमण्डल उत्तर कोरियामा, अमेरिका र उत्तर कोरिया बीचको आणविक हतियार विवाद समाधान गर्ने उद्देश्य।
र एपीएफलाई हराउँदै थ्री स्टार क्लब झापा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संघीय संसदले आजदेखि काम थालेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनका आज बसेका पहिलो बैठकले बैठक सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि पारित गरेका छन्। ज्येष्ठ सदस्यको नाताले आजको प्रतिनिधि सभाको बैठक सञ्चालन गरेका महन्त ठाकुरले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको जानकारी सहितको पत्र पढेर सुनाएपछि बैठकले औपचारिक रूपमा काम थालेको हो। संघीय संसदको पहिलो बैठक भएकाले आज दुई मिनट शहीदहरूको नाममा मौन धारण पनि गरिएको छ। यस्तै नयाँ सरकार गठन सम्बन्धी राष्ट्रपति कार्यालयले पठाएका पत्र पनि ज्येष्ठ सदस्य ठाकुरले पढेर सुनाउनुभयो। संसदको पहिलो बैठकको शुरूमा अलि अपरिपक्व देखिएका ज्येष्ठ सदस्य महन्त ठाकुरले कार्यविधि पारित गर्ने बेलामा भने निकै परिपक्व व्यवहार देखाउनुभयो। अन्तरिम कार्यविधिमा नियमापत्ति गर्ने भक्तपुरका सांसद प्रेम सुवाललाई ठाकुरले सूझबुझ ढंगले मनाउनुभयो र कार्यविधि पारित भयो।
प्रतिनिधि सभाको अन्तरिम कार्यविधि 2074 पारित गर्दिन हुन म बैठक समक्ष निर्णयार्थ पेश गर्दछु। मान्य सदस्यहरू, आज त कुन नियम अन्तर्गत गर्नुभएछ? नियमै आएको छैन। बस्नुहोस् बस्नुहोस् मान्यजी बस्नुहोस्। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रतिनिधि सभाको अन्तरिम कार्यविधि 2074 सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
आजको संसद बैठकले ज्येष्ठ सदस्य नभएको अवस्थामा सभा सञ्चालनका लागि खगराज अधिकारी, मानबहादुर विक, पूर्णकला सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अर्गरिया सम्मिलित अध्यक्ष मण्डल पनि गठन गरेको छ। आजको बैठकको कार्यसूचीमा सभामुखको चुनावको मिति तोक्ने भए पनि सभामुखको चुनावको मिति नतोकी बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। भोलि पनि बैठक बस्ने हुनाले सभामुखको चुनावको मिति भोलि तोकिने संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो। भोलिको बैठकमा नेताहरूले सम्बोधन गर्ने, सभामुख चुनावको मिति तोकिने र संघीय संसद नियमावली समिति गठन हुने सचिवालयले जनाएको छ। यस्तै प्रतिनिधि सभाका सभामुखका लागि फागुन 26 गते चुनावको मिति तोक्ने तयारी छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा 27 गते विश्वासको मत लिने गरी मिति निर्धारण हुनेछ। यस्तै आजै बसेको राष्ट्रिय सभाको बैठकले पनि अन्तरिम कार्यविधि पारित गरेको छ। राष्ट्रिय सभाको बैठक पनि भोलि बिहान 11 बजे फेरि बस्नेछ।
पाकिस्तानले सार्क शिखर सम्मेलन हुने वातावरण बनाउन नेपाललाई आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको भेटमा पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीले सार्क सम्मेलनको वातावरण बनाउन आग्रह गर्नुभएको हो। पाकिस्तानमा पोहोर नै आयोजना हुनुपर्ने सार्क शिखर सम्मेलन भारत, बंगलादेश र भूटानले सहभागी नहुने भनेपछि रोकिएको छ। नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो। सम्मेलन सञ्चालनका लागि अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले गर्न सक्ने पहल गर्ने ओलीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। दुई दिने भ्रमणका लागि आज नेपाल आएका अब्बासीले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा नै भेटेर सरकारको नेतृत्व गरेकोमा बधाई पनि दिनुभएको छ। ओलीले अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना समेत गर्नुभएको छ। अब्बासी आफ्नो निजी विमानबाट आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनु भएको थियो। त्यहाँ अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उहाँलाई स्वागत गर्नुभयो। अब्बासीको सम्मानमा नेपाली सेनाले आजै सैनिक मञ्च टुँडी खेलमा सम्मान गारद अर्थात गार्ड अफ अनर प्रदान गरेको छ। सेनाले अब्बासीलाई 19 तोपको सलामी पनि अर्पण गरेको छ। यसअघि त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने गार्ड अफ अनर अबदेखि सैनिक मञ्चमा दिइने नेपाली सेनाले जनाएको छ। केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि नेपाल आउने पहिलो प्रधानमन्त्री पाहुना अब्बासी सैनिक मञ्चमा सम्मान पाउने पहिलो अति विशिष्ट पाहुना पनि बन्नुभएको छ। भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी अब्बासी स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउबा नै विजयी हुनुभएको छ। आज भएको चुनावमा देउबा अर्का नेता प्रकाशमान सिंहलाई 25 मतले पछि पार्दै संसदीय दलको नेता चुनिनु भएको हो। देउबाले 44 र सिंहले 19 मत प्राप्त गर्नुभयो। प्रतिनिधि सभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित 23 र समानुपातिकतर्फका 40 गरी 63 सांसद छन्। काँग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्य समिति 26 सदस्य हुनेछ। संसदीय दलको नेताको चुनावपछि अब छिटै संसदीय दल कार्य समिति गठन गरिनेछ। आफू संसदीय दलको नेता चुनिए लगत्तै बसेको बैठकबाट देउबाले विजय कुमार गच्छेदारलाई संसदीय दलको उपनेता मनोनित गर्नुभएको छ। देउबाले आफूलाई सर्वसम्मत दलको नेता दिएमा उपनेता रामचन्द्र पौडेल पक्षलाई दिने बताउनु भएको थियो। तर पौडेल पक्षबाट सिंह दलको नेताको उम्मेद्वार बनेका कारण देउबाले आफ्नो प्रस्तावक बसेका गच्छेदारलाई दलको उपनेता मनोनयन गर्नुभएको हो। 10 वर्ष अघि काँग्रेस छाडेका गच्छेदार चुनाव अघि मात्र काँग्रेसमा फर्किनु भएको थियो। नेपाली काँग्रेस संसदीय दलको नेताले उपनेता र राष्ट्रिय सभा दलको नेता चयन गर्ने व्यवस्था छ। अब देउबाले सचेतक र राष्ट्रिय सभा दलको नेता आफू पक्षधरलाई नै तोक्ने सम्भावना छ। संसदीय दलको बैठकमा देउबाले संसदमा सशक्त रूपमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन पनि दिनुभएको छ। संसदमा खेल्ने भूमिका अनुसार सांसदको पार्टीले मूल्याङ्कन गर्ने पनि उहाँले बताउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनेमा कुनै शंका नरहेको दोहोर्याउनु भएको छ। 45 शहीद स्मृति दिवसका अवसरमा आज एमाले पार्टी कार्यालय धुम्बारेमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई पार्टीबीच चाँडै एकता हुने र बहुदलीय जनवादको कार्यदिशाबाट अघि बढ्ने बताउनु भएको हो। पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले वाम एकता नचाहेनलाई चाँडै एकता गरेर अचम्ममा पार्ने पनि बताउनुभयो। उहाँले क्रान्तिमा होमिएका शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राज वंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठले देखाएको बाटोबाटै आज देशमा गणतन्त्र आएको पनि बताउनुभयो। 2029 साल फागुन 21 गते तत्कालीन झापाली कम्युनिष्ट क्रान्तिकारीहरूलाई पञ्चायती शासकले जेल सार्ने बहानामा झापा र इलामको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेका थिए। तिनी शहीदहरूको नाममा एमाले हरेक वर्ष फागुन 21 गतेलाई शहीद स्मृति दिवसको रूपमा मनाउँदै आएको छ।
संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि चुनावी प्रक्रिया शुरू भएको छ। राष्ट्रपति चयनका लागि फागुन 29 गते बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुनेछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेद्वारले फागुन 23 गते बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म मनोनयन पत्र दर्ता गर्नुपर्नेछ। त्यसको भोलिपल्ट आयोगले उम्मेद्वारको दावी विरोधमा उजुरी लिनेछ र परेका उजुरीबारे जाँचबुझ गरेर फागुन 24 गते उम्मेद्वारको नामावली प्रकाशित गर्नेछ। उम्मेद्वारी फिर्ता लिन फागुन 24 गतेको मिति तोकिएको छ भने अन्तिम नामावली त्यसको भोलिपल्ट प्रकाशित हुनेछ। राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यले मतदान गरेर हुने निर्वाचक मण्डलबाट हुने संविधानमा उल्लेख छ।
जुम्लामा ट्र्याक्टरले ठक्कर दिनै लाग्दा बचाउने क्रममा एक गर्भवती महिलाको ज्यान गएको छ। चन्दनाथ नगरपालिका 5 काली खोलामा होटल व्यवसाय गर्दै आएकी हीरा अधिकारीको ट्र्याक्टरको ठक्करबाट ज्यान गएको हो। आफ्नै होटल अगाडि ट्र्याक्टरले ठक्कर दिन लागेकी बालिकालाई बचाउन खोज्दा 5 महिनाकी गर्भवती उहाँलाई 2572 नम्बरको ट्र्याक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक तपन दाहालले जानकारी दिनुभयो। उहाँले बचाउन खोजेकी चन्दनाथ पाँचकै 8 वर्षीय बालिका भने घाइते भएकी छिन्। घाइते बालिकालाई उपचारको लागि नेपालगंज लगिएको छ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश राम नगिना सिंहको निधनका कारण आज अदालतका सबै इजलास बन्द भएका छन्। इजलास बन्द भए पनि अदालतको प्रशासनिक कार्य भने सञ्चालन भएको सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले बताउनुभयो। आज हुने भनिएको मुद्दाको पेशी भोलिका लागि सारिएको छ। प्रवक्ता पन्थीका अनुसार आज सिंहको निधनमा शोक प्रस्ताव समेत पारित गरिएको छ। पूर्व न्यायाधीश सिंहको निधन हिजो भएको थियो। सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संघीय संसदले आजदेखि काम थाल्यो, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट अन्तरिम कार्यविधि पारित, सार्क सम्मेलन हुने वातावरण बनाउन नेपाललाई पाकिस्तानको आग्रह, दुई दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्रीलाई गार्ड अफ अनर प्रदान लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, भूकम्प प्रभावितले किस्ता किस्तामा पाउने अनुदान लिन सरकारले समय सीमा नै तोकेको छ, तर अघिल्लो वर्षको पुष मसान्तसम्म पहिलो किस्ता बुझेका सबै प्रभावितले गएको पुष मसान्तभित्र दोस्रो किस्ता लिन सकेनन् अनि राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिले दोस्रो किस्ता लिने समयसीमा चैत मसान्तसम्म थप गरेको छ। तोकिएको समयसीमाभित्र अनुदान लिन योग्य सबै भूकम्प प्रभावितले दोस्रो किस्ता लिइसक्नुपर्नेछ। साथी मदन पौड्यालले यसरी तोकिएको समयसीमाले घर पुननिर्माणमा कस्तो प्रभाव पारेको छ भनेर प्राधिकरणका प्रवक्ता एमलाल भूषाललाई सोध्नु भएको छ।
यो समय सीमाले निजी आवास निर्माणमा तीव्रता दिनको निम्ति राम्रो सहयोग गरेको छ र अहिले निर्देशक समितिको 11 बैठकले यो समय सीमा जुन 2074 पुष मसान्तको समय सीमालाई 2074 चैत मसान्तसम्म थप गर्यो त्यसले सबैलाई उत्प्रेरित गरेको छ र निजी आवास निर्माणमा तीव्रता दिनको निम्ति हर हिसाबले सहयोग गरेको छ।
समय सीमा तोकिरहँदाखेरि आउने चैत मसान्तलाई चाहिँ दोस्रो किस्ता लिने समय सीमा भनेर तोकिएको छ, त्यसै गरी अर्को तेस्रो किस्ताको पनि समय सीमा छ, त्यो चाहिँ कसरी लिने?
3,35,000 व्यक्तिले घर निर्माण शुरू गर्नुभएको छ, ती घर निर्माण शुरू गरेका सबै व्यक्तिहरू यो किस्ताभित्र आइपुग्नुपर्ने हुन्छ। त्यसमा चाहिँ हाम्रो इन्जिनियरहरू संलग्न हुनुभएको हुन्छ, उहाँले निवेदन दिइसक्नुभएको हुन्छ र यो प्रक्रियाभित्र आइसकेको व्यक्तिहरूको निम्ति यसलाई चाहिँ हामीले सहजीकरण गर्ने, त्यसलाई चाहिँ यो स्पिड अप गर्ने काम गर्छौँ। जो प्रक्रियाभित्र आउनुभएको छैन भने के कारणले उहाँ चाहिँ प्रक्रियाभित्र आउनु भएन भन्ने कुराको पनि सोधी खोजी हुन्छ।
तोकेको समय सीमाले आउने 75 सालको असार मसान्तभित्र सबै लाभग्राहीले चाहिँ अनुदानको पहिलो दोस्रो र तेस्रो किस्ता लिइसक्नुपर्ने अवस्था छ, तर घर चाहिँ 7,76,000 हारिमा बन्नुपर्ने हो, बाँकी आधा चाहिँ अझै पनि घर नबनेको अवस्थामा छन्। अब यिनीहरूलाई अगाडि बढाउन चाहिँ के गर्दै हुनुहुन्छ त?
अब 3,35,000 घर अन्डर कन्स्ट्रक्सन छन्, त्यसमा 1,00,000 जति घरहरू कम्प्लिट भइसकेको तथ्याङ्क छ। अब बाँकी जुन व्यक्तिहरू हुनुहुन्छ, केही व्यक्तिहरू यो 17 जिल्ला 1,00,000 जति लाभग्राहीहरू हाम्रो 17 जिल्लाका हुनुहुन्छ, उहाँहरूको किनभने उहाँहरूलाई हामीले पछि यो किस्ता वितरण गर्न सुरु गर्यौँ र उहाँहरूको अवस्था यो चाहिँ हेर्न त्यसको मूल्याङ्कन गर्न बाँकी नै छ। के कारणले ग्याप हुन पुग्यो, व्यक्तिको समस्याको कारणले ग्याप हुन पुग्यो अथवा उसले चाहिँ नेग्लिजेन्स गरेर चाहिँ ग्याप हुन पुग्यो, यो चाहिँ हेर्नपर्ने विषय छ। त्यसैले यो सबै कुराहरूलाई एउटै ब्यास्केटमा राखेर यो हामी यो निजी आवास निर्माणलाई अगाडि बढाउन सकिँदैन। त्यसैले जो जो सक्षम हुनुहुन्छ र जसले चाहिँ घर निर्माण गर्नुपर्ने नै हो त्यो व्यक्तिले यो समय सीमाभित्र घर निर्माण सुरु गर्ने र किस्ता प्राप्त गर्नु नै पर्छ। चैत्र मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने र असार मसान्तसम्म तेस्रो किस्ताको सम्पूर्ण रकम लिइसक्नुपर्ने भन्ने विषयलाई नै यो मुख्य यो आधार बनाएर कामहरू अगाडि बढाएका छौँ।
समय सीमाभित्र चाहिँ अनुदानको रकम नपाएमा पछि पाइन्छ वा पाइँदैन त?
जो व्यक्ति जोखिम युक्त अवस्थामा हुनुहुन्छ, जोखिम युक्त भन्नाले जो वृद्ध वृद्धा हुनुहुन्छ उहाँको हेर्ने मान्छे छैन, जो एकल महिला हुनुहुन्छ उहाँको चाहिँ उहाँलाई सपोर्ट गर्ने मान्छे छैन, अपाङ्ग हुनुहुन्छ, त्यस्तो व्यक्तिलाई प्राधिकरणको तर्फबाट अथवा नेपाल सरकारकै तर्फबाट छुट्टै किसिमले चाहिँ हामीले सपोर्ट गर्नुपर्ने अवस्था देखिएको छ। त्यसदेखि बाहेकका व्यक्तिहरूको निम्ति यो समय सीमाभित्र उहाँहरूले आफ्नो काम प्रक्रियाहरू सुरु गर्ने र आफ्नो चाहिँ यो किस्ता प्राप्तिका सम्पूर्ण प्रक्रियाहरू पुरा गर्नुपर्ने यो चाहिँ हाम्रो यो समय सीमाको एउटा बाध्यता चाहिँ छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूषाल। भूकम्प प्रभावितले लिने दोस्रो र तेस्रो किस्ताको अनुदानको प्रक्रियाबारे बताउँदै अब फेरि खबरकै सिलसिला। विद्युत उत्पादन कम्पनीले विभिन्न पाँचवटा जलविद्युत आयोजना अध्ययनको कामलाई अघि बढाएको छ। आयोजना निर्माणको कामलाई गति दिन दुई वर्ष पहिले स्थापना भएको कम्पनीले फुकोट कर्णाली, किमाथाङका अरूण, भेरी एक, नलगाड र जगदुल्ला जलविद्युत आयोजनाको अध्ययन शुरू गरेको हो। ती आयोजनाको कुल क्षमता 2210 मेगावाट छ। सरकारले 10 वर्षमा 17,000 मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्यका साथ कार्ययोजना अघि बढाएको छ। कम्पनीमा ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल विद्युत प्राधिकरण लगायतका संस्थानको लगानी छ।
जिल्ला अस्पताल भोजपुरमा दुई वर्षदेखि बन्द रहेको शल्यक्रियाबाट हुने प्रसूति सेवा फेरि सञ्चालनमा आएको छ। आज एकजना महिलाको शल्यक्रिया गरिएको जिल्ला अस्पताल भोजपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो। भोजपुरमा प्रसूति गराउन अस्पताल आउने मध्य 5-10% शल्यक्रियाबाट प्रसूति गराउनुपर्ने अवस्था छ।
खोटाङको दिप्रुङ चुइचुम्बा गाउँपालिका एक यामखामा बर्थिङ सेन्टर स्थापना गरिएको छ। बर्थिङ सेन्टर स्थापना भएसँगै अबदेखि गर्भवती महिलालाई सुत्केरी गराउनका लागि जिल्ला बाहिर लैजानुपर्ने बाध्यता हटेको छ। यामखा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बर्थिङ सेन्टरको आज उद्घाटन गर्नुभयो। स्थानीय र गाउँपालिकाको सहयोगमा सेन्टरको स्थापना भएको हो।
यस्तै जिल्ला अस्पताल खोटाङले करोड़ौं रूपियाँका उपकरण कौडीको भावमा लिलामी गरेको भन्दै संघीय समाजवादी फोरम नेपालले विरोध गरेको छ। जिल्ला अस्पताल तर्फका 72 र जनस्वास्थ्य कार्यालयतर्फका 40 गरी 112 प्रकारका उपकरण 26,500 रुपियाँमा लिलामी गरिएको भन्दै फोरमले आरोप लगाएको छ। संघीय समाजवादी फोरमले आज प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्न दोषीलाई कार्यवाहीको माग पनि गरेको छ।
स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। मन्त्रालयका अन्तर्राष्ट्रिय सहयोग विभागका प्रोफेसर डाक्टर श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष श्री ओम राज भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौतामा स्वास्थ्य चौकी, अस्पताल, हेल्थ केयर संस्थाहरूमा सञ्चालन हुने एम्बुलेन्स सेवाहरूको एउटै फोन नम्बर 102 प्रयोगमा ल्याउने उल्लेख छ। यस्तै अर्को सम्झौतामा आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्नेछ।
नेपालमै पहिलो पटक चितवनमा वन्यजन्तु अस्पताल बनाइएको छ। घाइते र रोगी वन्यजन्तुको उपचारका लागि बनाइएको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो। घरपालुवा जनावरको लागि अस्पताल निर्माण भए पनि ठूला वन्यजन्तुको उपचारका लागि अहिलेसम्म व्यवस्थित अस्पताल बनेको थिएन। वन्यजन्तुलाई उपचार गर्ने अस्पताल नहुँदा घाइते भएका जनावरको उपचारमा समस्या हुँदै आएको थियो।
पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकिएको छ। गणनाको नतिजा आउन बाँकी भए पनि निकुञ्जभित्र 20 पार्टी बाघ हुन सक्ने अनुमान गरिएको छ। सन् 2013 तथ्याङ्क अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पार्टी बाघको संख्या 7 थियो। लोपोन्मुख अवस्थामा रहेका पार्टी बाघबारे गएको दुई वर्षदेखि लगातार क्यामेरा ट्र्यापिङ विधिबाट गणना हुँदै आएको छ। गणनाका क्रममा बाघको संख्या धेरै नै बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्ता आचार्यले जानकारी दिनुभयो।
रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। काठमाडौँको पुतली सडकमा रहेको क्याची एजुकेशन एण्ड ट्रेनिङ कन्सल्टेन्सीका संचालक पुरुषोत्तम खड्कालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। उनले अवैधानिक रूपमा युवालाई रोजगारीका लागि विदेश पठाउने गरेको खुलेको छ। खड्काले अजरबैजान, पोल्यान्ड, दक्षिण अफ्रिका, इस्टोनिया, माल्टा लगायतका देशमा पठाइदिने भन्दै 7-12 लाख रुपियाँसम्म लिएर अलपत्र पार्ने गरेको अपराध महाशाखाले जनाएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्ध सम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
Machapuch School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuchra School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चावेल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंज।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काभ्रेको धुलीखेल कारागारका 6 जना नायकी र 1 सहनायिकीलाई कैदीबन्दीले थुनेका छन्। कैदीबन्दीले अर्जुन थापा मगर, दीपक ठकुरी, मधुकर महत, सूरज थापा, सुरेश बलामी र जमसिंह तामाङ गरी 6 जनालाई थुनेका हुन्। यस्तै सहनायकी कुमार कार्कीलाई पनि बन्दीले भित्रै थुनेर राखेका जिल्ला कारागार काभ्रेका सूचना अधिकारी रुद्रप्रसाद हुमागाईले जानकारी दिनुभयो। नायकी र सहनायकीले अरू कैदीबन्दीलाई पेलेको, खाद्यान्नमा घोटाला गरेको भन्दै विनोद मैनाली, मनोज सुनुवार भनिने होमबहादुर, पञ्चलाल तामाङ लगायतका बन्दीले उनीहरूलाई कारागारको ख ब्लकमा थुनेका हुन्। धुलीखेल कारागारमा अहिले 246 जना कैदीबन्दी रहेका छन्।
बागलुङको जैमिनी नगरपालिकामा आगलागी हुँदा 5 घर जलेर नष्ट भएका छन्। गाउँ नजिकैको जंगलबाट लागेको आगो गाउँमा पस्दा गोठसहित केही चौपाई समेत जलेर मरेको प्रहरीले बताएको छ। आगलागीबाट 15 लाख रुपियाँ भन्दा धेरैको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
बझाङको सदरमुकाम चैनपुर र जयपृथ्वी नगरपालिकामा खानेपानीको पाइप ठाउँ ठाउँमा फुटेको छ। खानेपानीको पाइपसँगै ढलको पाइप पनि बिछाइएकोले रोगको संक्रमण हुन सक्ने जोखिम बढेको छ। 2 वर्ष अघि सड़क बनाउँदा निकालिएको खानेपानीको पाइप अझै व्यवस्थापन हुन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। खानेपानीको पाइप फुटेकाले ढल मिसिने खतरासँगै पानीको पाइप चोरी हुने सम्भावना रहेको स्थानीय बासिन्दाले बताएका छन्।
कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको भाव घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। हिजो 41.56 अङ्कले घटेको नेप्से आज भने 16.69 अङ्कले घटेर 1287.74 बिन्दुमा पुगेको छ। बजार खुले लगत्तै नेप्से केही बढे पनि पछि बिक्रीकर्ताको चाप थपिएपछि शेयरको भाव घटेको थियो।
मेरो पनि भन्नु छ।
सभापति शेरबहादुर देउबा नै नेपाली काँग्रेसको संसदीय दलको नेता बनेको खबरमा उज्यालोको फेसबुक र ट्विटरमा धेरै प्रतिक्रिया आएका छन्। शुरूमा तिनै मध्येका केही प्रतिक्रिया।
विकास थापा विपुल लेख्नुहुन्छ, पार्टी भताभुङ्ग हुँदै जानुमा मुख्य दोष देउबाको छ अथवा नेतृत्व पंक्तिकै छ भन्दै हिँड्छन् अनि उसैलाई जिताउँछन्। किन एउटा अपवाह फैलाउँदै हिँड्ने अनि काम चाहिँ अर्को गर्ने होला?
सम्राट विष्ट प्रश्न गर्नुहुन्छ, वामपन्थीहरूले जिते देशमा निरंकुश हुन्छ भन्ने शेरबहादुरजी आजभोलि पार्टीमा आफू एकलौटी शासन चलाउन खोज्दै हुनुहुन्छ, त्यो के हो, निरंकुशता कि प्रजातान्त्रिक अभ्यास?
पारस लिङ्गदेनको व्यङ्ग्यात्मक ट्वीट छ, दाँत टल्काउन केही गर्नु पर्दैन, मात्रै अनुहारमा कालो मुसो दले पुग्छ।
प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेका नवराज सिलवाल पक्राउ नपरेको पवन पौडेललाई चित्त बुझेको छैन। उहाँ भन्नुहुन्छ, विगतमा राम्रो गरेका मानिसले वर्तमानमा जति गल्ती गरे पनि हुने हो र होइन भने यति बेला किन नवराज सिलवाल पक्राउ पर्दैनन्? विगतमा उनले गरेको सेवालाई म पनि सम्मान गर्दछु, तर अहिले उनलाई प्रचलित कानूनले अपराधी भन्छ, त्यसैले कारवाही गरिनुपर्छ, नत्र ठूला मान्छेलाई कहिलेसम्म कारवाहीबाट छुट।
अनि काठमाडौँमा भएको कार्यक्रममा विदेशबाट फर्किएका महिलालाई आत्मनिर्भर बनाउनुपर्छ भनेको सुनेर बाबु शेर्पा टिप्पणी गर्नुहुन्छ, यसरी होटलभित्र गफ गर्नुको साटो उनीहरूलाई देशभित्रै रोजगारी सिर्जना गरिनुपर्छ।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कायाकिरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र ऋतु थेवे। नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिका र उत्तर कोरिया बीचको आणविक हतियार विवादलाई समाधान गर्ने उद्देश्यले वार्ताको मध्यस्थता गर्न दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनका विशेष दूत उत्तर कोरिया पुगेका छन्। यु एउङको नेतृत्वमा 10 जनाको दक्षिण कोरियाली प्रतिनिधिमण्डल आज दिउँसो उत्तर कोरिया पुगेको हो। त्यो टोलीले प्योङयाङमा रहँदा दक्षिण कोरियाली राष्ट्रपति मुनको कोरियाली प्रायद्वीपलाई आणविक हतियारबाट निशस्त्रीकरण गर्ने तीव्र इच्छा रहेको प्रस्तावको सन्देश सुनाउने बीबीसीले जनाएको छ। प्रतिनिधिमण्डलले उत्तर कोरियाली अधिकारीसँग अमेरिका, विश्व समुदाय तथा दुई कोरियाली मुलुकको आपसी हितका विषयमा विभिन्न चरणमा गरिने वार्ताका लागि छलफल समेत गर्नेछ। प्रतिनिधिमण्डलले उत्तर कोरियाली अधिकारीको धारणालाई दक्षिण कोरियाली राष्ट्रपति मुन तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराउनेछ।
विश्वचर्चित ओस्कार अवार्ड द सेफ अफ वाटरले जितेको छ। सर्वाधिक 13 विधामा मनोनयनमा परेको साइन्स फिक्सनमा आधारित द सेफ अफ वाटरले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो। आज बिहान डल्बी थिएटरमा भएको अवार्ड समारोहमा यो चलचित्रले सर्वोत्कृष्ट सहित 4 विधामा अवार्ड हात पार्यो। यस्तै सर्वोत्कृष्ट अभिनेताको अवार्ड डार्केस्ट आवरबाट ग्यारी ओल्डम्यानले जिते भने फ्रान्सिस म्याक डोरम्यानले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्।
चीनले यो वर्ष सुरक्षा बजेट बढ़ाएको छ। चीनले कुल बजेटको 8.1% रकम सुरक्षाको लागि छुट्याएको छ। चीनले आज प्रस्तुत गरेको नयाँ बजेटमा 1.75 खर्ब अमेरिकी डलर सुरक्षाको क्षेत्रमा छुट्याएको छ। सन् 2016 7.6% रहेको आर्थिक वृद्धि दर सन् 2017 कायम हुन आएको देखिएको छ। अरू चर्चित देशहरूको राष्ट्रिय वार्षिक खर्चको तुलनामा चीनको रक्षा बजेटले कुल ग्राहस्थ उत्पादनको सानो हिस्सा मात्रै ओगट्ने गर्छ। चीनको सेनाको प्रति व्यक्ति खर्च दर पनि अन्य विकसित देशको तुलनामा कम हुने गरेको छ। विश्वमा सबैभन्दा धेरै सैनिक रहेको चीनले पछिल्लो समय आफ्ना सेनालाई आधुनिकीकरण गर्दै लगेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब एउटा खेल खबर। 3-स्टार क्लब झापा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 1-0 हराउँदै 3-स्टार अन्तिम चारमा पुगेको हो। बिर्तामोडको डुमालाल राजवंशी रंगशालामा भएको खेलमा 3-स्टारलाई जिताउन अजय मार्टिनले 57 मिनटमा गोल गरे। आजको जितसँगै 3-स्टारले विकास रनिङ सिल्डको फाइनलमा एपीएफसँग बेहोरेको 1-0 हारको बदला पनि लिएको छ। भोलि मनाङमर स्याङ्दी र सहारा क्लब पोखरा बीच खेल हुनेछ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संघीय संसदले आजदेखि काम थाल्यो। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट अन्तरिम कार्यविधि पारित।
सार्क सम्मेलन हुने वातावरण बनाउन नेपाललाई पाकिस्तानको आग्रह। 2 दिन नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्रीलाई गार्ड अफ अनर प्रदान।
प्रकाशमान सिंहलाई हराउँदै शेरबहादुर देउबा कांग्रेस संसदीय दलको नेता निर्वाचित। विजय कुमार गच्छदार उपनेता मनोनित।
दक्षिण कोरियाली प्रतिनिधिमण्डल उत्तर कोरियामा। अमेरिका र उत्तर कोरिया बीचको आणविक हतियार विवाद समाधान गर्ने उद्देश्य।
र एपीएफलाई हराउँदै 3-स्टार क्लब झापा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।